अहिलेसम्म कतिवटा 3-4 वटा लेसन हामीले दोस्रो तिमोथीबाट हेरेको छौँ। त्यस कारणले दोस्रो तिमोथी चाहिँ मैले अस्ति भनेको थिएँ, वास्तवमा यो मान्छेले मेरो एक दिन बाँकी छ, अब मैले सबै महत्त्वपूर्ण कुरा भन्नुपर्छ भने के भन्छौँ भने जस्तै यो समयमा पावल रोमी जेलमा कठिन साङ्लामा बाँधिएको अवस्थामा र उनलाई यतिखेर थाहा भइसकेको छ अब चाहिँ उनको जाने बेला आइसक्यो, परमेश्वरको समय। किनभने पावल डराउँथेनन् अनि उनको यो मृत्युदण्ड पनि परमेश्वरको इच्छाबाटै छ भन्ने उनलाई थाहा थियो। त्यही कारणले त्यो अचम्मको कुरा हो, किनभने पावललाई चाहिँ मृत्युदण्डदेखि डर थिएन। परमेश्वरको इच्छा र परमेश्वरलाई प्रसन्न बनाउने नै पावलको जीवनमा सबभन्दा महत्त्वपूर्ण उद्देश्य थियो, मकसद भन्छ नि, एउटै मकसद, परमेश्वरलाई प्रसन्न बनाउने, त्यो पावलको इच्छा थियो। त्यसैले यहाँ लेखिएको कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण छ, त्यो कुरा हामीले हेरिराखेका छौँ। त्यसैले दोस्रो कोरन्थी पढ्दाखेरि चाहिँ हामी अलिकति सिरियस भएर पढ्नुपर्छ, किनभने यो एकदम सिरियस परिस्थितिमा लेखिएको पत्र हो अनि यहाँ लेखिएका हरेक शब्दहरूको एकदम गहिरो अर्थ छ। त्यसैले सर्वप्रथम दोस्रो तिमोथी 1:2 के अरे 1 सिद्धाइसक्यो अनि 2:1-2 सायद लास्ट टाइम हामीले हेरिसक्यौँ। आज चाहिँ हामी 3-13 हेर्ने प्रयास गर्छौँ, तर 13 पनि आज एउटा टपिक्समा मात्रै हामी हेर्छौँ, सिपाही। अनि वास्तवमा यहाँ तपाईँलाई मैले भन्दै गर्दा मैले बाइबलको यो खण्ड पढ्ने गर्थेँ, दोस्रो तिमोथी 2:3-13 तपाईँहरू आफै पढ्नुहुन्छ त्यो, किनभने त्यसले पनि टाइम अलिकति सेभ होस्। अनि त्यस कारणले हामी एकैचोटि आजको पाठमा हामी जान्छौँ। तिमोथीलाई परमेश्वरको सिपाही, परमेश्वरको उद्देश्यको लागि उहाँद्वारा चुनिएको, उहाँको उद्धार पाएको, उहाँको उद्देश्यको लागि जिउने व्यक्ति कस्तो हुनुपर्छ भन्ने कुरा विचार गर्दाखेरि यहाँ हामी देख्छौँ 2 पावलले तिमोथीलाई कतिवटा 7 फरक फरक शब्द भनौँ अथवा त्यो विषयको उदाहरण दिन्छन्। अनि तपाईँलाई मैले त्यो 7 उदाहरणको कुरा गर्दाखेरि तपाईँलाई मैले अनुवाद गर्न भ्या छैन, तर तपाईँलाई म यो देखाउन चाहन्छु। यो होइन, यो चाहिँ देखिन्छ है, देखिन्छ
हजुर
देखिन्छ।
देखिया छ।
अच्छा हुन्छ, त्यस कारणले पहिलो कुरा चाहिँ हामीले तिमोथीले चाहिँ कतिवटा शब्द यहाँ प्रयोग गरेका छन् भने तपाईँलाई मैले त्यो कुरा भन्न लागेको थिएँ। पहिलो चाहिँ एक मैले अङ्ग्रेजी शब्द लगाएको छु, तपाईँलाई यहाँ दोस्रो तिमोथी 2:1 हेर्नुभयो भने चाहिँ मेरो बालक भनेर अनुवाद गरिएको छ, तिमी मेरो बालक ख्रिस्ट येसुमा भएको अनुग्रहमा बलियो हौ। अङ्ग्रेजीमा त्यसलाई माई सन भनेर भन्छ, होइन? त्यसैले कतिचोटि हामी बालक भन्दा चाहिँ छोरा भन्ने असम्झन भनौँ नि, होइन? त्यस कारणले वास्तवमा यहाँ छोरा भन्ने पहिलो कुरा छोराको उदाहरण दिन्छन्, होइन, उनलाई छोराको बारेमा। अब यो छोरा भन्ने विषयमा पनि तपाईँले अध्ययन गर्नुभयो, त्यसलाई निबन्ध लेख्नुभयो, होइन? निबन्ध लेखिन्छ नि, त्यसको विभिन्न कुराहरू तपाईँले विचार गर्न सक्नुहुन्छ। दोस्रो कुरा चाहिँ हामीले के देख्छौँ, सोल्जर, सिपाही। अनि यो सिपाही भन्ने चाहिँ तीन र चार पदमा तपाईँले देख्नुहुन्छ, तीन पदमा ख्रिस्ट येशूका असल सिपाही झैँ दुःख भोगमा हामीसँग सहभागी हो। अब यो दुःख भोग भनेको चाहिँ क्रिश्चियन अथवा सुसमाचार प्रचार गरेको कारणले पाएको सतावट र दुःख, खेदो, जेल, पिटाइ सबैको कुरा यो हो दुःख भोग। अनि कतिचोटि ख्रिस्टलाई विश्वास गरेकोमा पनि दुःख भोग हुन्छ। मैले विश्वास गरेको बेलामा 44 वर्ष अगाडि क्रिस्चियन भएको कारणले पिटाइ खाने मान्छे धेरै थिए, जेलखानमा बस्ने धेरै थिए, विरोध गरिने, विरोध खाने कुरा काटिने, मान्छेले उडाउने त कति हो कति हो, होइन? अनि कतिचोटि मान्छेहरू सायद त्यो कल्पना गर्छन् कि गर्दैनन् क्रिस्चियन हुनेमा, होइन? कतिचोटि क्रिस्चियन सो दोस्रो शब्द चाहिँ त्यो दुःख भोगको कुरा उनले सम्झेका छन्, के अरे यो सिपाही भन्ने कुरा सम्झेका छन्। तपाईँलाई मैले सिपाहीको कुरा गर्दैछु तिनमा, होइन? सिपाहीको उदाहरण दिएर उनले चाहिँ ख्रिस्टको सिपाही, त्यस कारण आज चाहिँ खासमा यो ख्रिस्टको सिपाहीको सम्बन्धमा अलिकति तपाईँको बिचमा मैले राख्न चाहन्छु। तर चार पदमा के भनेको छ, सेनामा भर्ना भएको सिपाहीहरू धन्दामा अल्झिँदैनन्। यो धन्दा भन्ने कुरा चाहिँ संसारको विभिन्न किसिमका टन्टाहरू, विभिन्न किसिमका झमेलाहरू, विभिन्न किसिमका बन्धनहरू भन्ने अर्थ लाग्दछ, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। त्यस कारण यहाँनिर सिपाही चाहिँ उसलाई भर्ना गर्ने प्रति समर्पित हुन्छ भन्ने एउटा सबभन्दा महत्त्वपूर्ण कुरा यहाँ सिकिन्छ। ख्रिस्टको सिपाही उसलाई भर्ना गर्ने को, ख्रिस्ट आफै हुनुहुन्छ, प्रति चाहिँ समर्पित हुन्छ, ख्रिस्टलाई सन्तुष्ट पार्ने नै उसको सबभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। दोस्रो कुरा चाहिँ सिपाहीको कुरा तपाईँले देख्नुहुन्छ। तेस्रो कुरा चाहिँ पाँच पदमा खेलाडीको कुरा देख्नुहुन्छ। यहाँनिर के छ, प्रतियोगितामा नियम बमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन। अब खेलाडी भन्ने बित्तिकै यहाँ चाहिँ नियम बमोजिम भन्ने कुरा यहाँ देखाइएको छ, तर इनाम पाउने कुरामा खेलाडीले चाहिँ त्यो जुन चाहिँ बेलामा उसले कुद्नुपर्छ त्योभन्दा अगाडि पनि धेरै कुराहरू उसले गर्नुपर्ने हुन्छ यदि ऊ विजयी हुनु हो भने। पहिलो कुरो त त्यो खेलमा भाग लिने खालको योग्यता उसमा हुनुपर्छ, पास हुनुपर्छ, क्वालिफाई हुनुपर्छ, उसको उमेरदेखि लिएर उसको हेल्थ सबै कुराहरू ठिक हुनुपर्छ। अर्को कुरो के हुन्छ भनेदेखि उसले इनामै पाउनु हो भने चाहिँ त्यो खेलमा कसरी उसले सफलता पाउने भनेर आफैलाई तयारी गर्नुपर्ने हुन्छ, जुन चाहिँ ठुलो अनुशासनको खाँचो हुन्छ। कुनै पनि खेलाडी भनेर चाहिँ मलाई थाहा छ कोही कोही मान्छेहरू खेलाडीहरू 6, 7, 8 घन्टा दिनको उनीहरू त्यो खेलमा अभ्यास गर्छन्। धेरै यो खेलाडीहरूको बारेमा अलिअलि मैले सुनेको छु, उनीहरूको दाना डाइट अर्कै किसिमको हुन्छ, खेलाडीको सम्बन्धमा धेरै कुराहरू हामीलाई थाहा छ। त्यस कारण यहाँनिर पावलले तिमोथीलाई सिकाउँदै गर्दा खेलाडीको कुरा अर्को कुरा गर्छन्, अर्को चाहिँ किसानको कुरा गर्छन्, फार्मर। अनि त्यो चाहिँ 6 पदमा हामी देख्छौँ, परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनुपर्छ। भनेपछि चाहिँ किसान चाहिँ परिश्रमी हुन्छ भनेर यो किसान भन्ने बित्तिकै त्यो किसानले चाहिँ एउटा किसान पेसा, त्यसमा कति खालको सिप हुनुपर्छ, मेहनत हुनुपर्छ, लगनशीलता हुनुपर्छ, धैर्यता हुनुपर्छ, योजना हुनुपर्छ, सहनशील, धेरै कुराहरू त्यो किसानको बारेमा हामी बुझ्न सक्छौँ। किसानले एक क्षणिक एउटा क्षणिक अस्थायी खालको विचार गरेर पुग्दैन, होइन? ऊ समर्पित हुनुपर्छ। जस्तो कोही कोही मान्छे हुन्छ नि, एक दिन एउटा कुरामा सहमति भयो, अर्कोचोटि उसले बिर्सिसकेका हुन्छ, अथवा हामीसँग कुरा गर्दाखेरि चाहिँ एउटा कुराको सहमति गर्छ, उसले कहिले पनि त्यसको जवाफ दिन। किसान त्यस्तो हुन सक्दैन, खेलाडी त्यस्तो हुन सक्दैन। अर्को कुरा यहाँ के छ, वर्कर, कामदारको बारेमा पनि पावलले यहाँ वर्णन गर्छन्, जो चाहिँ 2 तिमोथी 2:15 तपाईँले कामदारको बारेमा देख्नुहुन्छ। यहाँ के छ, शर्माउन नपर्ने सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुलाउने भर मजदुर प्रयत्न गर। अब यहाँनिर कामदार चाहिँ परमेश्वरको वचनलाई ठिकसँग प्रयोग गर्ने भनेको चाहिँ वचन प्रचार गर्ने, सुसमाचार प्रचार गर्ने, परमेश्वरको निम्ति जिउने, परमेश्वरको वचन प्रचार प्रयोग गर्ने भनेको चाहिँ होइन, त्यस्तो कामदार जस्तै आफैले आफैलाई चाहिँ परमेश्वरमा ग्रहण योग्य तुलाउने, मान्छेको अगाडि ग्रहण योग्य होइन। तपाईँ र म अदृश्य रूपमा रहँदाखेरि पनि परमेश्वरमा हामी ग्रहण योग्य छौँ कि छैनौँ भन्ने कुराको मान्यता छ। धेरै जस्तो मान्छेहरू के छ, मान्छेको अगाडि मात्रै होसियारी हुने, किन उनीहरूको भित्री मनमा अरूले नदेखेका बेलाको जीवनमा कस्तो छ त्यो महत्त्वपूर्ण कुरा हो। तर त्यो मान्छेको जीवनको प्रभाव फल चाहिँ उसको भित्र के छ त्यहाँबाट आउँछ। ऊ भित्र यदि ठिक कुरा छैन भने उसको बाहिरी जीवनमा देखा पर्दैन। यो एकदमै महत्त्वपूर्ण कुरा हो। कामदार, अर्को चाहिँ के छ यहाँ, भेसल। भेसल भनेको चाहिँ यहाँ भाँडोको कुरा गरिएको छ, अनि त्यो चाहिँ दोस्रो तिमोथी 20 को के अरे 2:20 र 21 छ। ठुला घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्। कुनै आदर र कुनै अनादरको निम्ति जे कुरो अनादरको छ, यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरका कामको लागि एउटा पात्र बन्नेछ। सी, एउटा भाँडो जो चाहिँ शुद्ध हुनु पर्यो अनि आदरको कामको लागि ऊ चाहिँ काम लाग्ने एउटा भेसल हुन्छ, पात्र हुन्छ। अनि घरका मालिकको निम्ति चोखो, उपयोगी र कुनै पनि असल कामको निम्ति तयार रहनेछ। त्यसले एउटा भाँडो कसरी सही हुन्छ भाँडोको सम्बन्धमा पनि यहाँनिर उनले उल्लेख गरेको हामी पाउँदछौँ। अनि अन्तिम कुरा चाहिँ 2:24 चाहिँ सर्भेन्ट भनेको चाहिँ, वास्तवमा सर्भेन्ट भनेको चाहिँ त्यसको सही कुरा चाहिँ के हुन्छ भने, नेपालीमा धेरैवटा शब्द छ, बन्ड सर्भेन्ट भनेको चाहिँ स्लेभ भन्ने शब्द अझ अर्को हो, तर हामीले चाहिँ सायद नेपालीमा चाहिँ सेवक भन्ने शब्द पाउँछौँ, दास भन्ने शब्द पनि त्यसमा छ। 24 प्रभुको सेवकले झगडा गर्नु हुँदैन, तर हरेक प्रति दयालु निपुण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ। सिकाउन पनि निपुण रूपको, तर सिकाउने मान्छे दयालु हुनु पर्यो, हरेक प्रति दयालु हुनु पर्यो। झगडालु हुने मान्छे कहिले पनि प्रभुको वचनको सेवाकाई गर्न सक्दैन। यहाँ यति एउटा पदले धेरै कुरा भन्छ, तर मुख्य कुरा के छ भने पावललाई ले तिमोथीलाई एउटा सर्भेन्ट भनेपछि, यी सबै शब्दहरू जुन प्रयोग गरिएको छन्, यो पेसा भनौँ कि यो जुन चाहिँ नामहरू छन्, यिनीहरू चाहिँ एउटा एउटा गुणबाट आउँछ। यो कुरामा चाहिँ त्यसको क्वालिटी, त्यसको गुण, त्यसको स्थिति कस्तो छ, त्यसबाट यसको प्रयोग हुन्छ। सर्भेन्ट भनेको चाहिँ मालिकको अन्डरमा मालिकप्रति वफादार हुनुपर्छ, नत्र त्यो सर्भेन्ट पनि हुन सक्दैन। अनि त्यो महत्त्वपूर्ण कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसकारणले सुरुमा मैले तपाईँलाई त्यो कुरा भने, त्यसैले आज चाहिँ हामी ख्रिसको सिपाहीको बारेमा हेर्नेछौँ। ख्रिसको सिपाही मैले कहाँतिर राखेको त्यसको लागि, ख्रिसको सिपाहीको बारेमा चाहिँ आज हामी हेर्नेछौँ। ख्रिसको सिपाही, अनि वास्तवमा यो सिपाहीको सम्बन्धमा अथवा मिलिट्री अथवा सेना सम्बन्धी कुरा बाइबलमा पाउलको पत्रमा धेरै ठाउँ राखिएको हामी देख्छौँ। पहिले पावलको पत्रमा धेरै जस्तो धेरै ठाउँमा चाहिँ उनले यो मिलिट्री अथवा यो सिपाही सम्बन्धी उदाहरणहरू दिएको हामी पाउँछौँ, किनभनेदेखि पावल जुन समयमा बसेको थिए त्यो बेला एउटा आर्मी शासन थियो, रोमी साम्राज्य भनेकै आर्मीद्वारा फैलाइएको थियो। आज संसारमा लडाइँ छ नि, जसको बलियो आर्मी छ त्यसले जित्छ। अहिले रुस र युक्रेनको सबभन्दा ठुलो लडाइँ भइरहेछ, त्यसलाई अन्त गर्नलाई धेरै किसिमको प्रयास भइरहेछ, अरू ठाउँमा पनि लडाइँको कुराहरू चलिरहेको छ, तर त्यहाँ त सिधा लडाइँ भइरहेछ। त्यहाँ सिपाही चाहिँ उत्तर कोरियाकोसम्म आएर कति मर्या भनेर सुन्छौँ होइन। अब त्यो बेलामा त रोमी सिपाहीहरू भनेको, रोमी साम्राज्य भनेको शक्तिशाली, यहुदीहरू आफ्नै राज्य भएको भए तापनि रोमी साम्राज्यको अधीनमा आएको थियो तिनीहरू, रोमी साम्राज्य अन्तर्गत आए। त्यही कारणले चाहिँ
यहुदीहरू रोमी साम्राज्यप्रति चाहिँ भित्रभित्रै चाहिँ चिढाएका थिए, मन पराउँदैन थिए, किनभने उनीहरूलाई रोमी साम्राज्यले जे भन्यो त्यो गर्नुपर्ने हुन्थ्यो अनि त्यो कुरो हामीलाई थाहा छ। त्यसैले पावलको जीवनमा त्यो एकदम प्रष्ट अनुभव थियो अनि त्यतिखेरका मान्छेहरूलाई यो सिपाहीको कुराहरू बुझ्दाखेरि विशेष गरिकन असल सिपाही चाहिँ कस्तो हुनुपर्छ भन्ने कुराको बारेमा धेरै खालको शिक्षा अन्डरस्ट्यान्डिङ मान्छेहरूसँग थियो। अर्को कुरा चाहिँ पावल यतिखेर झ्यालखानमा जो बसिराखेको थिए उनी सिपाहीको सुरक्षामा थिए, उनको वरिपरि सिपाहीहरूले एकदमै रखवाला राख्थ्यो अनि त्यतिखेरको रोमी साम्राज्य सम्राट चाहिँ पावललाई चाहिँ उनले शत्रु सम्झेर ऊ भाग्ला भनेर सुत्दाखेरि पनि सिपाहीसँगै साङ्लोमा बाँधेर सुत्नु पर्थ्यो। त्यस कारण सिपाहीको सम्बन्धमा उसलाई धेरै कुरा थाहा थियो अनि हामीलाई थाहा छ बाइबलमा ती सिपाहीहरूमध्ये धेरैजनालाई पावलले विश्वासमा डोर्याएका थिए। पावल र सिलास झ्यालखानमा पर्या बेलामा पावल र बर्नबास होइन गीत गाउँदाखेरि अनि उनीहरू त्यो त्यतिखेरको त्यो झ्यालखानको हाकिम चाहिँ विश्वास गर्छ। ए फिलिपीको मण्डली सुरु हुँदाखेरिको तपाईँले हेर्न सक्नुहुन्छ, प्रेरित 16 अध्यायतिर हेर्न सक्नुहुन्छ। त्यसैले पावलको जीवनबाट परमेश्वरले अचम्म अचम्मको काम गर्नुभयो। अब यसो झलक्क हेर्दाखेरि हामीलाई के लाग्छ, जो मान्छे मुद्दामा परेको छ, त्यसरी साङ्लोमा परेको छ, त्यसरी खेदोमा परेको छ, त्यो मान्छेको पछि को लाग्ला? तर पावललाई त्यही साङ्लामा बाँध्ने सिपाहीहरू उसको जीवन देखेर दङ पर्थे, उनीहरू विश्वास गर्थे। यो एउटा परमेश्वरको शक्तिको कुरा त्यहाँबाट अनुभव गर्न सकिन्छ। त्यसैले तिमोथीलाई यी पदहरूमा पावलले एउटा सिपाहीको चरित्र सम्बन्धी कुराहरूद्वारा गहिरो तथ्यहरू सिकाउन वर्णन गरिराखेका छन्, बुझाउन खोजिराखेका छन्, कसरी हामी विश्वासमा दह्रो भएर जिउन सक्छौँ, ख्रिस्टको असल सिपाहीको चरित्र धारण गरेर एउटा ख्रिस्टको सिपाही हामी कस्तो हुनुपर्छ भन्ने कुरा पावलले चाहिँ यहाँनिर गरेको हामी देख्दछौँ। अनि यो सिपाही सम्बन्धी कुरा चाहिँ तपाईँलाई मैले 5 वटा कुराहरू आज छोटकरीमा भन्न चाहन्छु, त्यसपछि हामी सिद्धिन्छ। वास्तवमा अघि मैले तपाईँलाई भनेको थिएँ, एउटा चाहिँ सिपाही, अर्को फार्मर किसान, अर्को खेलाडी कामदार, अनि अर्को चाहिँ सेवक सेवक अनि सर्भेन्ट वर्कर एन्ड सर्भेन्ट। यसको बारेमा हामी पछि हेर्छौँ, आज केवल एउटा सिपाहीको सम्बन्धमा हामी हेर्छौँ। सिपाही भनेको के हुन्छ? पहिलो कुरा चाहिँ सिपाहीले चाहिँ कष्ट सहन्छ होइन, भनेको त सही उद्देश्यको लागि कष्टै परे पनि उसले आफ्नो उद्देश्य छोड्दैन, त्यो कुरो हामी यहाँ देख्दछौँ। अनि तपाईँले 3 पदमा हेर्नुभयो भने त्यो के देख्नुहुन्छ यहाँनिर भन्दाखेरि 3 पदमा तिन पद तिन पदमा के छ भनेदेखि ख्रिस्ट येसुका असल सिपाही चाहिँ दुःख भोगमा हामीसँग सहभागी हो। त्यसैले पहिलो कुरा चाहिँ कष्ट भोग्नलाई चाहिँ धैर्यशील ख्रिस्टको सिपाही चाहिँ धीरजी ताको साथ दुःख भोग्न, जस्तो पावलको जीवन जुन हामी देख्छौँ उनी ख्रिस्टका एकजना असल सिपाहीको रूपमा हामी देख्छौँ। उनले जुन ख्रिस्ट चाहिँ हाम्रो क्याप्टेन हुनुहुन्छ होइन, अनि धेरै मानिसहरू चाहिँ के विचार गर्छन् भने परमेश्वरको सेवाकाई चाहिँ कठिनाई बिना, कुनै विरोध बिना, सबै कुरा आशिषले भरपूर होइन भन्ठान्छन्। तर वास्तवमा ख्रिस्टमा सेवा गर्दाखेरि संसारबाट एउटा ठट्टाको पात्र बनिन्छ। नेपालमा मलाई धेरै याद छ, म भर्खरको जवान अवस्था 21-22 वर्षमा विश्वास गर्दाखेरि पहिलो चोटि नै मान्छेले तैँले पैसा कति पाइस् भनेर सोध्थे। तपाईँलाई म भन्न चाहन्छु, त्यही कारणले मैले बिना पैसा परमेश्वरको सेवा गर्नलाई धेरै प्रयास गरेँ अनि मेरै परिवारले पनि मेरो आफ्नो परिवारको के अरे मेरो आफ्नो व्यक्तिगत जीवनमा पैसा सम्बन्धी, जागिर सम्बन्धी यो सबै कुराहरूमा मैले कसरी गरेको थिएँ त्यो त्यति धेरै थाहा छैन, किनभने सबै मान्छेले के विचार गर्छ भने नि अब म दाइ हो अथवा माइलो बुवा हो अथवा भाइ हो, उनीहरूले के विचार छ भने अमेरिका गयो, पैसा कमायो, घर बनायो, यही नै देख्छ नि बाहिरबाट, होइन? तर मेरो जीवन कस्तो थियो एउटाचोटि मलाई याद छ, मसँग पाइँट नभएर मेरो काइँलो भाइ जो जापानमा बस्छ उसले किनिदिया थियो, त्यो म काम गर्न नसक्ने भएर हो र, म त परमेश्वरको सेवा गर्ने तर तलब नलिने। त्यसैले मेरो जीवनको धेरै कुरा मान्छेलाई थाहा छैन। अनि तपाईँलाई म के भन्न चाहन्छु भने, अहिले पनि म पैसा होइन कि परमेश्वरको इच्छा खोज्दैछु, तर परमेश्वरले नि जे खाँचो हुन्छ त्यो दिनु हुँदो रहेछ भन्ने कुरो मलाई अनुभव छ, त्यो कुरो म गवाही दिन सक्छु। त्यसैले यहाँनिर मान्छेले सोचेको र सेवकाई चाहिँ कतिचोटि चाहिँ हामीले दुःख भोग्नु पर्ने हुन्छ, तर दुःख कतिखेर भोग्ने भने त्यो हाम्रो आफ्नो बुद्धिले होइन। जति कतिजना मान्छेहरू के हुन्छ भने क्रिस्चियन भएर सेवकाई गर्लान् अथवा जे गर्लान् तर रुपियाँ पैसामा चाहिँ उनीहरू विश्वासघात गर्छन् भने त उनीहरू दण्डमा पर्छन् नि, अनि उनीहरूले त्यसको नाम चाहिँ ख्रिस्टलाई दिन सक्दैन। तपाईँ र मैले पवित्र जीवन जिउन सक्यो भने, असल जीवन जिउन सक्यो भने, ख्रिस्टको सुसमाचारको निम्ति सेवक बन्न सक्यो भने, त्यो निस्वार्थ समर्पित जीवन जिउँदै गर्दाखेरि जुन चाहिँ खेदोको सहन विरोधको सामना गर्नुपर्ने हुन्छ नि, त्यो दुःख चाहिँ छुट्टै हो। यहाँ त्यो कुरा गरिएको हो। त्यसैले क्रिस्चियन सेवाकाई चाहिँ आफ्नो मालिकप्रति समर्पित हुने सेवकाई हो। तपाईँलाई मैले यहाँ एउटा पद पढ्न चाहन्छु, त्यो चाहिँ एफिसी 6:10। अन्तमा प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा बलवान हो। यहाँनिर के छ भनेदेखि, अघि एक पदमा हामीले, तीन पदमा हामीले के पढेको थियौँ भने, तीन पदमा येशु ख्रिस्टका असल सिपाही चाहिँ दुःख भोगमा हामीसँग सहभागी हो। अनि यहाँनिर गएर के छ, अन्तमा प्रभुमा उहाँको शक्तिको सामर्थ्यमा बलवान हो। त्यो असल सिपाही झैँ दुःख भोगमा हामी कसरी सहभागी हुन सक्छौँ भने, प्रभुको शक्तिमा पाएको सामर्थ्यमा त्यसको बलमा हामी असल सिपाहीको रूपमा दुःख सहन सक्छौँ। त्यो कुरो यहाँ पावलले देखाउँदछ। त्यस कारणले हाम्रो शक्तिद्वारा होइन, सबभन्दा ठुलो कुरा चाहिँ के छ भनेदेखि, मान्छेहरू क्रिस्चियन हुँदा पनि हुनसक्छ उनीहरूले सुरुको अवस्थामा सुसमाचार सुनाउनेले नसुनाएको अथवा उनीहरूको कानले नसुनेको, किनभने कुनै व्यक्ति कुन अवस्थामा ऊ पक्का क्रिस्चियन हुन्छ भन्ने कुरा नै राम्रोसँग नबुझिया मान्छेले क्रिस्चियन कसरी जिउनुपर्छ भन्ने कुरा कसरी जान्न सक्छ? त्यसैले मान्छे कतिचोटि अलिकति भुल परिस्थितिमा ख्रिस्टमा जिरा हुन्छ, उनी उसको दिमागमा एउटा भन्छ नि यो आइक्यू चाहिँ लो भने जस्तो, होइन? धेरै जस्तो समाजमा कतिचोटि शिक्षाको कमीले मान्छे के हुन्छ, लो आइक्यू हुन्छ, कुनै पनि कुरा हल्लाको भरमा दौडिन्छ, उसलाई सत्य कुरा ज्ञान त्यो धेरै गहिरो छैन। त्यस्तै बाइबलीय सुसमाचार पनि जबसम्म हामीले सही प्रकारले बुझ्दैनौँ, त्यही कारणले सुसमाचार सही किसिमले बुझ्नु अति ठुलो आवश्यकता छ। त्यसलाई थाहा हुन्छ कि हामी क्रिस्चियन जीवन जिउने कुरा चाहिँ हाम्रो शक्तिमा सम्भव छैन, परमेश्वरको शक्तिको सामर्थ्यमा मात्रै उहाँको उद्देश्यको निम्ति। अब दोस्रो कुरा चाहिँ, अघि तपाईँलाई मैले भनेको थिएँ, दोस्रो कुरा यहाँनिर येशूले आफैलाई संसारिक, ए उसले त्यो सिपाहीको कुरा गर्दा, दोस्रो सिपाहीको गुण चाहिँ के हुन्छ, संसारिक बन्धनबाट जोगाउने कुरा हुन्छ। उसले संसारिक बन्धनबाट आफैलाई जोगाउँछ। त्यो चाहिँ 4 पदमा, सेनामा भर्ना भएको सिपाही अरू धन्दामा अल्झदैन किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। यहाँनिर के छ त, सेनामा ख्रिस्टको सिपाही पनि ख्रिस्टको सेनामा भर्ना भएको, जुन दिन उसले ख्रिस्टलाई ग्रहण गर्छ, बाइबलमा के छ त्यो ख्रिस्चियनको तरिका, म मेरो लेखी यो संसारको लेखी मरेको, तपाईँले रोमी 6 अध्याय राम्रोसँग पढ्नुहोस्, त्यहाँ पक्का छ एउटा ख्रिस्चियनले के मान्छ, होइन? ऊ त अब आफ्नो लागि जिउन छोडेर ख्रिस्टको लागि जिउनुपर्छ, तर तपाईँ प्रचारक बन्नुहोस्, पास्टर बन्नुहोस्, इभान्जेलिस्ट बन्नुहोस् अथवा एउटा साधारण विश्वासी बन्नुहोस्, कुरा त एउटै हो नि, हामी यो संसारमा जिउँदाखेरि, तर यो कुरा धेरै मान्छेले बुझ्या हुँदैन। मान्छेले के गर्छ, क्रिस्चियन विश्वास चाहिँ स्वर्ग जाने बाटो तयार गर्ने कुरा हो, तर यो संसारमा धनी बन्नु छ, के गर्नु छ, यो संसारको कुरा म गर्दै रहन्छु, यही विश्वासलाई पनि प्रयोग गर्छु। कतिजना मान्छेहरूले सेवकाईलाई पैसा बनाउने, धन बनाउने, नाम बनाउने विषय बनाएका छन्। तपाईँलाई म क्लियर भन्छु, तपाईँलाई मैले बढी माया गरेँ भने मैले के भन्छु थाहा छ? यस्तो खालको अवस्था छ भने पश्चाताप, परमेश्वरको लागि जिउन सिक्नुपर्छ। यो संसारमा रुपियाँ पैसालाई प्रेम गर्ने मान्छेको मन रुपियाँ पैसामा हुन्छ, संसारमा हुन्छ। हाम्रो मन परमेश्वरमा छ कि संसारमा छ भन्ने छुट्याउने कुरा पनि त्यही हो। त्यसैले यहाँनिर संसारको बन्धनहरूबाट अलग बस्ने कुराको बारेमा हामीले हेर्दछौँ। त्यसैले आफैलाई आज्ञा दिने अफिसर, कमान्डिङ अफिसर होइन, जसले हामीलाई भर्ना गर्नुहुन्छ अथवा आज्ञा दिनुहुन्छ, उसलाई प्रसन्न गर्नु, उसको इच्छा पुरा गर्नु, त्यो सिपाहीको काम हुन्छ। उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु उसको लक्ष्य हुन्छ। यहाँनिर भर्ना गर्ने व्यक्ति को? येशु ख्रिस्ट। त्यसैले कुनै पनि व्यक्ति, तपाईँलाई म क्लियर भन्छु, त्यही कारणले बाइबलमा क्लियर भनेको कुरा के छ भने नि, मण्डलीमा आइराखेका सम्पूर्ण मान्छेहरू सबै स्वर्ग जान तयार भइसकेका छैनन्। त्यही कारण तपाईँ र मेरो काम यही हो, हामीले परमेश्वरको वचनलाई घोषणा गर्नुपर्छ, परमेश्वरको वचनको लागि गवाही बन्नुपर्छ। हाम्रो जीवनबाट प्रदर्शन, हाम्रो बोलीबाट घोषणा, डिक्लेरेसन एन्ड डेमोन्स्ट्रेसन। सो दिस इज वाट गड हेज कल अस टु डु। परमेश्वरले हामीलाई यसको लागि बोलाउनु भएको छ। त्यसैले पास्टरको आफ्नो काम हुनसक्छ। मैले नेपालमै बस्दाखेरि पास्टरकै काम गरे पनि पास्टरको काम तलब खाने विषयको लागि मैले कहिले पनि लिएको थिएन, अनि अहिले पनि लिएको छैन। म जहिले पनि आफ्नो रोजी रोटीको लागि अरू काम गर्छु, जस्तो पावलले टेन्ट मेकिङ भनेर भन्छ होइन। पावल जस्तो व्यक्ति, उसले जस्तै परमेश्वरको सेवा त कसले गर्यो होला, र पनि उसले के गर्यो, पूर्ण परमेश्वरको लागि जियो होइन। त्यसैले यहाँनिर एउटा कुरा के आउँछ भनेदेखि नि, यो आफ्नो दिन काट्ने, आफूलाई सपोर्ट गर्ने कुरा परमेश्वर फुर्सद छैन भने परमेश्वरले पैसा दिनुहुन्छ, हामीलाई जिउन गाह्रो हुँदैन। फुर्सद छ भने आफैले काम गरेर पनि आफैलाई सपोर्ट गर्न सक्छ, तर परमेश्वरको सेवा चाहिँ हर हिसाबले हाम्रो जीवनमा पहिलो प्राथमिकता, त्यसको निम्ति हामी समर्पित भएको हुनुहुन्छ। कारण हाम्रो जीवनको उद्देश्य प्रभुलाई प्रसन्न पार्नु, आफ्नै स्वार्थी फाइदा पुरा गर्नु होइन। जसले आफ्नो स्वार्थ फाइदालाई परमेश्वरभन्दा अगाडि राख्छ नि, कसले राख्छ त्यो? जसले रुपियाँ पैसाप्रति मोह गर्छ, झुटा बोल्छ। त्यसकारणले त्यो एकदम छिटो त्यो मान्छेले परमेश्वरमा भरोसा गरोस्, पश्चाताप गरोस्, किनभने यो तपाईँ म प्रति बेखुसी हुने, म तपाईँ प्रति बेखुसी हुने कुरा होइन, तपाईँलाई मैले तपाईँको जीवन ठिक छ भनेर हुने कुरा होइन। आज परमेश्वरले तपाईँ र मेरो जीवनलाई के भन्नुहुन्छ त्यो कुरा हो। हामी परमेश्वरको अगाडि तयार हुनुपर्छ प्रियहरू हो, हामी परमेश्वरको अगाडि उहाँले स्याबास भन्ने हुनुपर्छ। त्यसकारणले त्यो कुरो हामीमा हुनुपर्छ। त्यसैले संसारको ताडना, संसारको बन्धनबाट हामीले सधैँ आफूलाई अलग राख्नुपर्छ होइन। बाइबलमा के छ, मुक्ति पाएको मान्छे संसारलाई प्रेम गर्न छोड्या हुन्छ। पहिलो योना 5:1-5 परमेश्वरमा नयाँ जन्म पाएको व्यक्ति कस्तो हुन्छ भनेर पुरा कुरा छ। संसारप्रतिको प्रेम त्यहाँनिर बन्द हुन्छ, त्यो संसारको बन्धनबाट ऊ अलग हुन्छ। तेस्रो कुरा, उसले येशु ख्रिस्टको महिमा गर्न थाल्छ। अङ्ग्रेजीमा त्यसलाई के भन्छ भने, हि स्टार्ट्स म्याग्निफाई जिजस, येशु ख्रिस्टको महिमा गर्न थाल्छ। यहाँ मसँग अङ्ग्रेजीमा पनि छ, हि म्याग्निफाइज जिजस क्राइस्ट, 8-9 होइन। अनि यहाँ चाहिँ उसले ख्रिस्टको महिमा गर्दछ, ख्रिस्टको महिमा गर्दछ। त्यसकारणले 8-9 हामीले यहाँ हेऱ्यो भनेदेखि, 8-9 कहाँ पुग्यो, मेरो अलिकति यहाँनिर त्यो पदहरू राख्न म गडबड गरेको छु मैले। 8 र 9 पद पाउनुहोस् है यहाँनिर। दोस्रो तिमोथी 2:8 मरेकाहरूबाट जीवित हुनुभएको दाउद वंशका येशु ख्रीष्टलाई सम्झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो। भनेको मतलब जुन चाहिँ प्रभु मरेर बौड उठ्नु भएको छ, अनि यो दाउदको वंश भनेको चाहिँ बाइबलमा मसीहको प्रतिज्ञा पुरानो नियममा दाउदको वंशबाट एउटा मसीह आउनुहुनेछ भन्ने शब्दलाई यहाँनिर उल्लेख गरेको हो। यो त्यही सुसमाचार मैले प्रचार गरिरहेको छु, त्यही यसुको बारेमा हामी भनिरहेको छौँ, त्यही खबर हामी सुनाउँदछौँ। त्यो यसु जसलाई जो चाहिँ मरेकोबाट बौडी उठ्नुभयो उहाँलाई सम्झाउनु पर्छ। अनि यहाँ के छ, त्यही सुसमाचार जसको निम्ति म कष्ट भोगिरहेछु र अपराधी जस्तै साङ्लामा बाँधिएको छु, तर परमेश्वरको वचन त साङ्लामा बाँधिँदैन। त्यसकारणले यहाँनिर के छ भनेदेखि 8 र 9 पदमा के छ भनेदेखि येसु ख्रिस्टको महिमा हाम्रो जीवनबाट हामीले गर्नुपर्छ, होइन, येसु ख्रिस्टको महिमा हाम्रो जीवनबाट हामीले गर्नुपर्छ। किन हामीले ख्रिस्टको महिमा गर्नुपर्छ भन्ने क्रममा येसु ख्रिस्ट हाम्रो मुक्तिको कप्तान, तपाईँले हिब्रू 2:20 हेर्नु भने के हुन्छ, यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु ताकि तिनीहरूले पनि अनन्त महिमासित ख्रिस्ट येसुमा भएको मुक्ति प्राप्त गर्न सकुन्। येसु ख्रिस्ट नै मुक्ति दिने हुनुहुन्छ, त्यो कुरो चाहिँ हामी यहाँ देख्दछौँ। त्यसकारणले ख्रिस्ट येसुको येसु चाहिँ मुक्तिको, हि इज अ क्याप्टेन अफ साल्वेसन, मुक्ति दिने मुख्य दाता हुनुहुन्छ। हाम्रो जीवनको उद्देश्य उहाँलाई महिमा र आदर गर्नु हुनुपर्छ, त्यही नै हो। उहाँ हाम्रो लागि मर्नु भयो र बौरी उठ्नु भयो र महिमित पनि हुनुभयो, अनि उहाँले नै यदि हामी उहाँमा भरोसा गर्छौँ भने एक दिन हामीलाई महिमामा उहाँले सहभागी बनाउनु हुनेछ। अनि अङ्ग्रेजीमा यो शब्द लेखेको छ रेन इन ग्लोरी, भनेको चाहिँ हामी महिमामा शासन गर्नेछौँ उहाँ सँगसँगै। उहाँलाई जसरी संसारमा मानिसहरूद्वारा विरोध र खेदोको व्यवहार भयो, उहाँको सिपाहीको हिसाबले हामीले पनि त्यो त्यस्तो खालको खेदो आउनु पाउन सक्छौँ, तर त्यो ठाउँमा हामी ख्रिस्टको पक्षमा निडर भएर, निष्पक्ष भएर, तटस्थ भएर खडा हुने चाहिँ हाम्रो कर्तव्य हो। अनि त्यसरी हामीले वचनको सेवा गर्नु जरुरी छ। जब हामीले परमेश्वरको वचनको सेवा, चाहे दुःख परोस् चाहे जस्तो अवस्थामा होस्, वचनको सेवा चाहिँ के हुन्छ, एउटा चाहिँ घोषणा गर्नु, एउटा चाहिँ जिउनु। जब त्यो गर्छौँ भनेदेखि त्यो वचन चाहिँ बन्धनमा छैन। जस्तो पावल चाहिँ झेलखानमा थियो, तर पावलले प्रचार गरेको सुसमाचार चाहिँ झेलखानमा थिएन, अनि त्यो वचन चाहिँ फैलिएर गइरहेको थियो। अनि यहाँनिर भजन सङ्ग्रह 147, मसँग यहाँ छैन, भजन सङ्ग्रह 147 के भनेको छ भने, कहाँतिर छ,147:15। यहाँनिर के छ, उहाँले पृथ्वीमा आदेश पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिले दौडिन्छ। त्यसकारणले यहाँनिर के छ भनेदेखि परमेश्वरको वचन चाहिँ बन्धनमा छैन। हामीहरू बन्धनमा हुन सक्छौँ, हामीहरू कैदमा हुन सक्छौँ, हामीहरू सतावटमा हुन सक्छौँ, तर हामी यदि परमेश्वरको जीवित वचनलाई घोषणा गर्छौँ भनेदेखि परमेश्वरको वचन कैदमा छैन। यहाँनिर के लेखेको छ, भजन सङ्ग्रह लेख्ने व्यक्तिले पृथ्वीमा आदेश परमेश्वरले नै पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिले दौडन्छ। यहाँनिर प्रेरित 12:24 के छ, तर प्रभुको वचन बढ्दै र फैलिँदै गयो, जतिसुकै मानिसहरूको विरोध सामना गर्नु परे तापनि। चौथो कुरा चाहिँ हामी हेर्छौँ यहाँ, तपाईँलाई मैले देखाउँदै गरेको चौथो कुरा, उसले सिपाहीले सम्पूर्ण सेनाको बारेमा सोच्नुपर्छ। भनेको मतलब चाहिँ हरेक व्यक्तिको बारेमा सोच्नुपर्छ। यसको निम्ति 10 पद, दोस्रो तिमोथी 10 पद, तपाईँलाई मैले 10 पद पढ्छु। यसकारण चुनिएकाहरूको खातिर म हरेक कुरा सहन्छु, ताकि तिमीहरूले पनि अनन्त महिमासित ख्रिस्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकुन्। भनाइको मतलब के हो भनेदेखि, हामीले हरेक परमेश्वरका चुनिएका जनहरूको निम्ति सोच्नुपर्छ। त्यो कुरा हामी यहाँनिर बुझ्दछौँ। त्यसैले सम्पूर्ण व्यक्ति जो ख्रिस्टमा चुनिएका छन्, उनीहरू सम्पूर्ण चाहिँ परमेश्वरको सिपाही हुन्, ख्रिस्टको सिपाही हुन्। अनि हामीले हरेकको निम्ति, अझ उनीहरू जो चाहिँ येशूको सुसमाचार सुनिसकेका छैनन्, तिनीहरूलाई पनि परमेश्वरले चुन्नु भएको छ। उनीहरू पनि परमेश्वरको सेनामा भर्ती हुन चाहन्छन्। तपाईँ र म उनीहरूको निम्ति पनि सुसमाचार प्रचार गरेर उनीहरूलाई पनि अनन्त जीवनमा हामी डोर्याउन सक्छौँ। त्यही कारणले हामीले सुसमाचार प्रचार गर्छौँ। यो परमेश्वरको इच्छा हो चुनिएकाहरूका खातिर। त्यसैले पावलले त्यहाँनिर चाहिँ आफ्नो खातिर अथवा येशूको खातिर मात्रै होइन कि सबै मानिसहरूको खातिर पनि उनले दुःख भोगिराखेका थिए। अर्को कुरा चाहिँ यहाँ थिस्लोनिकी 2:2 तपाईँलाई म पढ्न चाहन्थेँ। कहाँनिर छ भने थिस्लोनिकी 2:2, दोस्रो थिस्लोनिकी 2:13-14, प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूको निम्ति हामी परमेश्वरमा सधैँ धन्यवाद चढाउन बाध्य छौँ, किनकि सुरुदेखि नै पवित्र आत्माको पवित्र तुलाउने कामद्वारा र सत्यतामाथिको विश्वासद्वारा बाँच्नलाई परमेश्वरले तिमीहरूलाई चुन्नुभयो। यसैको निम्ति हाम्रो सुसमाचारद्वारा हाम्रो प्रभु येशू ख्रिस्टको महिमा प्राप्त गर्न उहाँले तिमीहरूलाई बोलाउनु भयो। त्यसकारणले यहाँनिर के छ भनेदेखि, सम्पूर्ण सिपाहीहरूको बारेमा होइन हामीले सोच्नुपर्छ। हामी मण्डलीको खातिर, जस्तो पावल चाहिँ मण्डलीको खातिर पनि दुःख भोगिराखेका थिए। पावलले प्रभुको खातिर मात्र होइन, तर प्रभुको मण्डलीको खातिर पनि उनी सताइएका थिए। उनले हरेक विश्वासीको लागि आफ्नो जीवनमा के गरेका थिए, बोझ लिएका थिए। अनि हामीले कतिचोटि पढ्छौँ, पावल झेलखानमा पर्दा धेरै मान्छेहरूले पावललाई त्यागे, तर कतिजना मान्छेहरूले चाहिँ केही प्रभाव राखेनन्। रोमी साम्राज्यले उनीहरूलाई पनि थुन सक्छ, उनीहरूलाई पनि मृत्यु दिन दण्ड दिन सक्छ, तर उनीहरू पावललाई खोजी खोजी भेटेर उनलाई सेवा गरेको हामी देख्दछौँ। त्यसैले पावल त्यसैको निम्ति मद्दत गर्न चाहन्थे, ताकि मानिसहरू परमेश्वरमा उद्धार पाउन सकुन्। केवल आफ्नो स्वार्थ मात्र उनले हेरेका थिएनन्। एउटा सिपाहीले चाहिँ आफ्नो स्वार्थको लागि जिउँदैन, तर उसको आफ्नो उद्देश्य, आफ्नो बोलावट, आफ्नो क्याप्टेन, आफ्नो भर्ना गर्नेको निम्ति ऊ वफादार हुन्छ। यदि ऊ वफादार हुन सक्दैन भने ऊ असल सिपाही हुन सक्दैन, किनभने वफादार अङ्ग्रेजीमा लोयल भन्छ, कमिटेड अनि निडर समर्पित सिपाही छैन भने त्यस्तो सिपाहीसँग कसैले भरोसा गर्न सक्दैन। तपाईँले धेरैजना मान्छेको बारेमा याद गर्नुहुन्छ होला, तपाईँको जीवनमा कोही हुन्छन् जसलाई तपाईँले भरोसा गर्न सक्नुहुन्छ, अरू हुन्छन् तपाईँले भरोसा गर्न सक्नुहुन्न। त्यस कारणले भरोसा गर्न सक्ने सिपाही हामी हुनुपर्छ भनेर पावललाई यहाँनिर सिकाएको हामी देख्दछौँ। 5 र अन्तिम कुरा, त्यो चाहिँ हामीले 11, 12, 13 पदमा हेर्छौँ। यहाँ के छ भने, उनी आफ्नो कमान्डिङ अफिसरलाई विश्वास गर्छन्। सो त्यस्तो खालको सिपाही हुन्छ जसले चाहिँ जुन अफिसर चाहिँ उसलाई कमान्ड गर्छ, जसले उसलाई भर्ना गरेको छ, उसप्रति ऊ समर्पित हुन्छ, होइन? त्यो कुरो चाहिँ हामी यहाँ देख्दछौँ। अनि यहाँनिर मेरो फेरि यो पद कहाँनिर पर्यो, कमान्डिङ अफिसर दोस्रो, एघार बाह्र चाहिँ हराएछ यहाँनिर। तपाईँलाई मैले बाइबलबाट पढ्न विचार गरेँ किनभने मेरो स्लाइडमा हतार गरेर एघार र तेह्र छ, बाह्र छैन, कहाँ हरायो। त्यसैले तपाईँलाई म एघार पढ्छु। यो भनाइ निश्चित छ, यदि हामी उहाँसँग मरेका छौँ भने हामी पनि उहाँसँगै जिउनेछौँ। हामीले सह्यौँ भने हामी पनि उहाँसँगै राज्य गर्नेछौँ। हामीले उहाँलाई इन्कार गर्यौँ भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ। तेह्र पदमा के छ? हामी विश्वासी छौँ भने उहाँ विश्वासकै रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुने छैन। अनि यहाँनिर विशेष गरिकन परमेश्वरको विश्वासयोग्यताको बारेमा विशेष कुरा गरिएको छ, जुन चाहिँ परमेश्वर उहाँप्रति विश्वासयोग्य हुनुहुन्छ। त्यसैले हामी पनि उहाँको विश्वासयोग्यतामा साँच्चै भरोसा गऱ्यौँ। तपाईँ र मैले आफ्नै विश्वासयोग्यतामा भरोसा गऱ्यो भने केही काम लाग्दैन, हामी एक दिन फेल खान्छौँ। धेरै मान्छेहरूको समस्या यही हो, उनीहरू फिलिङ, आफ्नो इच्छा, आफ्नो योजना, आफ्नो भावनाद्वारा सञ्चालित हुन्छन्। आजकलका कतिजना क्रिस्चियनहरू चाहिँ विशेष गरी भावनालाई जोड दिन्छन्, तर हामीले वचनमा र परमेश्वरमा भरोसा गर्नुपर्छ, येशु प्रभुमा। उहाँको शक्तिले, उहाँको विश्वासले हामीलाई पनि विश्वासयोग्य बनाउन सहायता गर्दछ। तर यो पद अनुसार हामीले के सिक्छौँ? उहाँ कहिले पनि हामीलाई इन्कार गर्नुहुन्न। हामीले इन्कार गर्यो भने चाहिँ कुरा सिद्धियो। त्यसैले विश्वासको मुख्य कुरा भनेको चाहिँ परमेश्वरको विश्वासयोग्यतामा, उहाँको प्रतिज्ञामा विश्वास गर्ने होइन। त्यसैले यहाँनिर एक दुईवटा पदहरू म पढ्न चाहन्छु तपाईँलाई। त्यसको लागि कहाँतिर मैले लेखेको छु, यहाँबाट सुरु गरौँ। पहिलो तिमोथी 1:15, यहाँनिर के छ भने, यो वचन हर प्रकारले ग्रहणयोग्य छ कि पापीहरूलाई उद्धार गर्ने येशु ख्रिस्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य छु, पावलले आफ्नो बारेमा भन्दैछन्। तर यहाँनिर मुख्य कुरा चाहिँ के छ भने, येशु अथवा परमेश्वरको जो विश्वासयोग्यता, उहाँमा हामी भरोसा गर्नुपर्छ। अनि उहाँमा भरोसा गर्दाखेरि, उहाँतिर हेर्दाखेरि उहाँले हामीलाई कहिले इन्कार गर्नुहुन्न। अनि यहाँनिर पहिलो तिमोथी 4:9-10 के छ, यो भनाइ निश्चित र सम्पूर्ण रूपले ग्रहणयोग्य छ, किनकि यस उद्देश्यले हामी परिश्रम र प्रयत्न गर्दछौँ, किनकि हाम्रो आशा जीवित परमेश्वरमा राखिएको छ, जो सबै मानिसहरूको विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूको मुक्तिदाता हुनुहुन्छ। भनाइको मतलब के हो त भन्दाखेरि, हामी आफैमा होइन कि हामी उहाँमा भरोसा गर्छौँ। तितस 3:8 के छ, यो भनाइ पक्का छ, म चाहन्छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्वरमा विश्वास राखेका छन् आफूलाई असल काममा कायम राख्न होसियार रहन्, किनकि यी कुरा मानिसहरूको लागि उत्तम र लाभदायक छन्। उहाँमा भरोसा गर्ने होइन, जसमा विश्वास राखेको छ त्यही कुरामा होसियार हुने, आफूलाई असल काममा कायम राख्ने कुरामा होसियार हुने। किनभने कि जब हामी असल कुरामा कायम राख्छौँ, हाम्रो भरोसा परमेश्वरमा रहेको हुन्छ। अर्को कुरा यो, पहिलो युहन्ना 5:4 के छ, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। त्यो विश्वास चाहिँ को हो त भन्दा, वास्तवमा विश्वासको कुरा गर्दाखेरि हिब्रूमा हामी सिक्छौँ कि विश्वासको कर्ता चाहिँ परमेश्वर हुनुहुन्छ, विश्वास दिने र विश्वास पुरा गर्ने पनि उहाँ हुनुहुन्छ। विश्वास एउटा वरदान हो, तपाईँ र मेरो आफ्नो विश्वासले केही गर्दैन, तर तपाईँ र ममा परमेश्वरको अनुग्रह जब काम गर्न थाल्नुहुन्छ नि, तपाईँ र ममा विश्वास पनि जाग्दछ। त्यसैले निरन्तर हामी उहाँप्रति नै आफ्नो जीवन जब सुम्पिन्छौँ, उहाँप्रति समर्पित हुन्छौँ, उहाँले हामीलाई सुरक्षित राख्नुहुन्छ। अनि पावलको गवाही त्यही हो, कसमाथि विश्वास राखेको छु र निश्चय छु कि उहाँले मलाई अन्तको दिनसम्म सुरक्षित राख्नुहुनेछ। परमेश्वरको प्रतिज्ञाले नै हामीलाई सुरक्षा राख्नुहुन्छ। त्यसैले हामीले निरन्तर उहाँमा हेर्नुपर्छ। अनि हामी शत्रुदेखि डराउनु पर्दैन, कारण ख्रिस्ट येसुले शत्रुलाई चाहिँ हराइसक्नु भएको छ। ख्रिस्टको मृत्यु गाडिनु भएको, बौरी उठ्नु भएको कुरामा जब अङ्ग्रेजीमा के भन्छ भने वी आइडेन्टिफाई विथ द डेथ बेरियल एन्ड रेजुरेक्सन अफ क्राइस्ट, भनेको चाहिँ आइडेन्टिफाई गर्नु भनेको चाहिँ हामी आफैलाई त्यसमा सम्मिलित गर्नु। हाम्रो शरीरको लागि हामी पनि मर्छौँ, हाम्रो पापको लागि हामी पनि गाडिन्छौँ, अनि हामी अब नयाँ जीवनमा जिउनको लागि अब ख्रिस्टमा हामी बौरी उठाइन्छौँ। त्यो हिसाबमा चाहिँ के हुन्छ, हामी ख्रिस्टसँग एक हुन्छौँ। त्यसो हो भने चाहिँ उहाँले हामीलाई सबै कुरामा सुरक्षित राख्नुहुन्छ भन्ने कुरा हामी यहाँ देख्दछौँ। त्यसैले यो एकदमै महत्त्वपूर्ण कुरा हो, मृत्युद्वारा मात्र जीवनमा, मृत्युले मात्रै जीवनमा दौडाउँछ। एउटा भनाइ के छ भने, जबसम्म हामी हाम्रो शरीरको लागि आफ्नो लागि मर्दैनौँ नि, हामीमा नयाँ जीवन सुरु हुँदैन। एउटा कुरा मरेपछि मात्र अर्को कुरा सुरु हुन्छ। अनि पावलले जहिले पनि के भनेको छन्, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु र पनि म जिउँछु। वास्तवमा रोमीमा त पावलले म संसारको लेखी र संसार मेरो लागि मर्यो। सो यो कुरा चाहिँ मान्छेहरूले, धेरै मान्छेहरूले चाहिँ यो राम्रोसँग बुझेका छैनन्। जर्ज मुलर भन्ने पास्टर बेलायतमा, तपाईँले उसको गवाही के भन्छ बायोग्राफी पढ्नुभएको होला, उसको जीवनमा परमेश्वरले अचम्म अचम्मका कामहरू गर्नुभएको थियो। मान्छेले जर्ज मुलरलाई सोधेको छ, के हो यो रहस्य? अनि जर्ज मुलरले के भनेको थियो थाहा छ? एउटा दिन थियो, त्यो दिन जर्ज मुलरको लेखी डेड मर्यो। त्यो दिनदेखि जर्ज मुलर आफ्नो लागि जिउँदैन, परमेश्वरको लागि जिउँछ। जुन व्यक्ति परमेश्वरको लागि जिउन सुरु गर्छ नि, त्यो चाहिँ ख्रिस्चियन हो। त्यो कहिले सुरु गर्छ, कसले सुरु गर्छ, त्यो ख्रिस्चियन हो। तपाईँ के भन्छ त्यसलाई, भुलमा नपर्नुहोस्। दुईवटा ठाउँमा खुट्टा राखेर, दुईवटा नाम्लो के भन्छ त्यसलाई, दुईवटा नाम्लो एकै ठाउँ हालेर काम लाग्दैन, होइन? दुईवटा मालिक हुन सक्दैन। यदि ख्रिस्टलाई पछ्याउनु हो भने हामी पनि संसारको लेखी, पापको लेखी, आफ्नो स्वार्थको लेखी मर्नुपर्छ, अनि मात्रै हामी ख्रिस्टको लागि जिउन सक्छौँ। यो नै सुसमाचार हो प्रिय, नत्र सबैले पछ्याइहाल्थेन। धेरै मान्छेहरूलाई ख्रिस्टियानिटी मनपर्छ, तर ख्रिस्टको सन्देश जो छ, स्वार्थ छोडेर ख्रिस्टको लागि जिउने कुरा चाहिँ, जब उहाँको आत्माले हामीलाई सजीव बनाएर हाम्रो आत्मिक आँखा खोल्नुहुन्छ, अनि हामीले सबै जीवनको अर्थ र मूल्य बुझ्छौँ, त्यसपछि त संसारलाई घृणा लाग्छ, पापलाई घृणा लाग्छ। तर मान्छेहरूले जबसम्म त्यो कुरो पाउँदैन, आत्मिकी आँखा, उसले प्रेम गर्ने संसारै हो। धेरै मान्छेहरू तपाईँले देख्नुहुन्छ, झगडा गर्छन्, फुटाउँछन्, चर्चमा होडबाजी गर्छन्, विरोध गर्छन्, अनि कसरी चर्चका विश्वासीहरू, चर्चका केही अगुवाहरू बुझ्दैनन् कुरा, त्यही कुरामा यता लौडाछन्, उता लौडाछन्। अनि वास्तवमा याकुले भन्छ नि, परमेश्वरको वचन नबुझ्नेहरू चाहिँ त्यो छालले यत्र उता पछार्ने मान्छे जस्तै हो, किन उसले डक्ट्रिन, परमेश्वरको शिक्षा बुझेन। तर तपाईँले परमेश्वरको वचन सत्य बुझ्नुभयो भने, के ठिक के बेठिक छुट्याउने कुरा परमेश्वरको आत्माले तपाईँलाई दिनुहुन्छ। त्यसैले यो ख्रिस्चियन जीवनमा चाहिँ मृत्यु नभएसम्म स्वार्थको लागि जीवन सुरु हुँदैन। त्यसैले कष्ट नभोगिकन चाहिँ महिमाको अनुभव पनि हुँदैन। कुनै कुरा तपाईँले मुकुट पाउनु हो भने, भनिन्छ नि, कसैले मेहनत गरेछ भने त्यसले फल फलाउँछ। अनि तपाईँको जीवनमा तपाईँले फलको आशिषको उपयोग गर्नुभएको छ, कसै न कसैले त्यसलाई कष्ट भोगेको हुन्छ। तपाईँले भोगेको कष्टले तपाईँले अहिले पाउनु हो भने अर्को कसैले पाउँछ। बिना कष्ट, बिना परिश्रम फल्दैन। त्यसकारणले यो पावलले गरेको दुःखबाट धेरै मानिसहरूमा जीवन आयो। त्यसैले महत्त्वपूर्ण कुरा चाहिँ, सत्यमा हामीले प्रभु येशूलाई स्वीकार्नुपर्छ, उहाँलाई इन्कार गर्नु हुँदैन, अनि उहाँले हामीलाई पनि कहिले इन्कार गर्नु हुँदैन, कहिले पनि हामीलाई त्याग्नु हुँदैन। यदि हामीले उहाँलाई इन्कार गऱ्यौँ भने हामी पनि इन्कार गरिन्छौँ। अनि तपाईँलाई म एउटा पद पढ्न चाहन्छु, मत्ती 10:33, हरेक जसले मलाई मानिसहरूको सामुन्ने इन्कार गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने पिता, मेरा पिताको सामुन्ने इन्कार गर्छु। वास्तवमा यो इन्कार कतिखेर हुन्छ, कस्तो हो इन्कार, आज म त्यसको बारेमा तपाईँलाई भन्ने मसँग टाइम छैन। कुनै दिन हामीले कुरा गर्नु, जुन बेलामा हामी अघि कुरा गरेको परमेश्वरको इच्छा उहाँलाई प्रसन्न बनाउने भन्दा संसारिक अभिलाषा र इच्छा, रुपियाँ पैसा, यो तिनवटा कुरा छ नि, आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको सेकी। जब यो कुराहरूतिर हामी फर्काउँछौँ नि, अनि त्यो बेलामा चाहिँ हामीले परमेश्वरलाई इन्कार गर्छौँ। किनभने परमेश्वरको इच्छा र शारीरिक इच्छा, कसरी तपाईँ र तपाईँको जीवनमा जे कुरा तपाईँले चाहनुहुन्छ त्यो परमेश्वरको इच्छाको बिचमा पनि हुनसक्छ। तर जब तपाईँले परमेश्वरलाई इन्कार गरेर त्यो कुरो रोज्नु, झुटा बोल्नुहुन्छ, केही गलत काम गर्नुहुन्छ, कसैलाई ठग्नुहुन्छ, फसाउनुहुन्छ, गलत हिसाब गर्नुहुन्छ, तपाईँले परमेश्वरलाई इन्कार गर्नुहुन्छ। अनि त्यसको कुरा चाहिँ यहाँ प्रष्ट के छ भनेदेखि, पिताको सामु म पनि इन्कार गर्छु भनेर भन्नुभएको छ। अनि त्यो दिन इन्कार हुनु भनेको चाहिँ ठुलो दुःखको कुरा हो, होइन? त्यसैले 17मा, के अरे 2:13मा के छ, हामी अगमबाणी अविश्वासी छौँ भने उहाँ विश्वासुके रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्न। त्यसैले हाम्रो निम्ति सबभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको प्रतिज्ञा, उहाँको विश्वासयोग्यता नै हो। अनि उहाँले हामीलाई जहिले पनि उहाँको विश्वासयोग्यता अनुसार गर्नुहुन्छ, तर हामीले हाम्रो विश्वास चाहिँ उहाँमा राख्नुपर्छ, उहाँको जगमा हाम्रो विश्वास हुनुपर्छ। आफैमा होइन, आफ्नो फिलिङ्समा होइन, आफ्नो भावनामा होइन, किनभने त्यो फिलिङ्स, भावना तपाईँ र मेरो आफ्नो विश्वास बदलिरहन्छ, र ख्रिस्टको कुरा चाहिँ बदल्दैन। त्यस कारण हामीले जहिले पनि ख्रिस्टको वचनअनुसार उहाँमा भरोसा गर्नुपर्छ। माथिको कुरा खोजी गर भन्ने कुरा छ नि। अनि एकजना कोच कसले भनेको कुरा यो भने, हडसन टेलर, एउटा मिसिनरी, तपाईँलाई थाहा छ चाइनामा, मैले धेरैचोटि भन्ने गरेको छु, हडसन टेलरले भनेको एउटा भनाइ भना भनेर म सिद्धाउन चाहन्छु। उसले के भनेको छ भने, इट इज नट बाई ट्राइङ टु बी फेथफुल बट इज लुकिङ टु द फेथफुल वान द्याट वी विन द भिक्ट्री। हाम्रो विजेता चाहिँ विश्वासयोग्य हुन कोसिस गरेर होइन कि, विश्वासयोग्य जो छ उहाँलाई हेरेर चाहिँ हामीले निश्चय विजय पाउनेछौँ। बुझ्नुहुन्छ त? त्यसैले क्रिस्चियन विजय भनेको चाहिँ विश्वासयोग्य हुन कोसिस गर्ने भन्दा पनि जो विश्वासयोग्य हुनुहुन्छ उहाँलाई हेर्ने भनेको चाहिँ उहाँमा हाम्रो सबै भरोसा राख्ने, उहाँप्रति समर्पित हुने। त्यसैले यहाँनिर आजको पाठमा तिमोथीलाई पाउलले एउटा ख्रिस्टको असल सिपाहीको बारेमा के कुरा छ हामीले यी पदहरूमा हेऱ्यौँ, अनि हामी आफैलाई जाँच्न सक्छौँ। किनभने परमेश्वरले तपाईँ र मलाई व्यक्तिगत रूपमा आशिष दिन चाहनुहुन्छ, तर हामीद्वारा धेरैसम्म आशिष, हामी आशिष बनेको चाहनुहुन्छ। किनभने उहाँको लागि सेवा गर्ने एउटा अगुवाको रूपमा छानिनु भनेको चाहिँ अरूको निम्ति आशिषको च्यानल बन्नु हो। तपाईँ आफै परमेश्वरमा भरोसा गर्नु भएन भने अरूले तपाईँबाट के पनि सिक्न सक्दैन। त्यस कारण हामी महत्त्वपूर्ण काममा छौँ, निरन्तर परमेश्वरको विश्वासयोग्यतामा हामीले भरोसा गर्नुपर्छ।